नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कुल तामाङसँगै जगत भण्डारीको स्वागत छ।
नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
स्थानीय तह निर्वाचनका लागि भोलि बिहान 7 बजेदेखि मतदान सुरु हुने, मौन अवधिमा खुकुरी प्रहार गर्नेदेखि पैसा बाँड्नेसम्मका गतिविधि।
भारतीय प्रधानमन्त्री मोदी जेठ 2 गते लुम्बिनी आउने, प्रधानमन्त्री देउवासँग द्विपक्षीय वार्ता र केही सम्झौता हुने।
प्राथमिक तह शिक्षकको नतिजा सार्वजनिक, 19,385 जना उत्तीर्ण।
विक्रमासिंघे 5 पटक श्रीलङ्काको प्रधानमन्त्रीमा नियुक्त, सबै दलको समर्थन प्राप्त।
र सर्वाधिक आमदानी गर्ने सूचीमा लियोनल मेस्सी 1 नम्बरमा। आइपिएल क्रिकेटमा मुम्बई विरुद्ध चेन्नई ब्याटिङ गर्दै।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपालको संविधान 2072 लागू भएपछि दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि भोलि बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्मको समय निर्धारण गरेको छ। देशका 753 स्थानीय तहमा गरी जम्मा 35,221 जनप्रतिनिधि निर्वाचित हुनेछन्। त्यसका लागि 1,45,000 बढी चुनावी मैदानमा छन्। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर 17 भने जेठ 3 गते मतदानको समय तोकिएको छ। उम्मेद्वारको मृत्यु भएका कारण निर्वाचन कार्यतालिका संशोधन गरी जेठ 3 गते मतदानको समय निर्धारण गरिएको आयोगले जनाएको छ। देशभर करिब 1,77,33,000 बढी मतदाता छन्। आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई सरकारी परिचयपत्रका आधारमा भोट हाल्न दिने निर्णय गरेको छ। आयोगका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्र पूर्जाको सकल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाएर यकिन गर्न मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकिएको छ। निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको आयोगले आज आयोजित नियमित पत्रकार सम्मेलन मार्फत जनाएको छ। देशभरि 10,500 भन्दा बढी मतदान स्थल र झन्डै 22,000 मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि सरकारले 2,00,000 भन्दा बढी सुरक्षाकर्मी खटाएको छ। नेपाली सेनाबाट 71,500, नेपाल प्रहरीबाट 62,000, सशस्त्र प्रहरीबाट 32,000 र निर्वाचनका लागि भर्ना गरिएका 1,00,000 म्यादी प्रहरी पनि देशभर निर्वाचन स्थलमा खटिएका छन्। स्थानीय तह चुनावका लागि मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन्। मतदाता परिचयपत्र वितरण गरी मतदातालाई नमुना मतपत्रमा भोट हाल्ने तरिका पनि सिकाइसकिएको छ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मतदान गर्न नसक्ने किसिमको शारीरिक अशक्तता भएकाहरूको लागि विशेष व्यवस्था गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालले दृष्टिविहीन र शारीरिक रूपमा अशक्त भएकाहरूको लागि सहयोगीका रूपमा आफ्नै घरका सदस्यलाई र महिलाले 5 वर्षसम्मको नाबालक साथमै लिएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
महिला मतदाताको साथमा रहेको बढीमा 5 वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एका घरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ।
मादक पदार्थ सेवन गरेकालाई मतदान गर्न दिइने छैन भने मतदान केन्द्रमा बोलाई मतदान केन्द्रमा मोबाइल क्यामेरा प्रज्वलनशील वस्तु नमुना मतपत्र तथा कुनै पनि राजनैतिक दलका उम्मेद्वार वा चिन्ह झल्किने र अङ्कित वस्तु लिएर जान निषेध गरिएको छ।
मतदानको अघिल्लो दिन आज उम्मेद्वारमाथि खुकुरी प्रहार गर्नेदेखि मतदाता परिचय पत्र खोसेर भाग्नेसम्मका अवाञ्छित गतिविधि भएका छन्। मौन अवधिको उल्लङ्घन गर्दै दलका नेता कार्यकर्ता आक्रामक देखेका छन्। यसपटकको निर्वाचनमा पनि चर्चाको शिखरमा रहेको भरतपुर महानगरमा मन्त्रीले नै पैसा बाँडेको अपुष्ट आरोप नेकपा एमाले चितौनी लगाएको छ। श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा आर्थिक चलफेल गरेको एमालेको आरोप छ। त्यति मात्र होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महिला बालबालिका मन्त्री उमा रेग्मीले मौन अवधिमा आचार संहिता मिचेर सरकारी सवारी साधनको दुरुपयोग गरी भरतपुर महानगर र माडी नगरपालिकामा मतदाताको घर घरमा पुगेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मौन अवधिमा मतदाता प्रभावित पार्न हिँडेको भन्दै प्रचण्डसहित मन्त्री विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपिट अर्थात् अस्वीकार गरेको छ। भरतपुर बाह्रका एमाले कार्यकर्ता अश्विन घिमिरेले दिएको लिखित उजुरीमा आरोप पुष्टि हुने यथेष्ट प्रमाण नपुगेको कार्यालयले जनाएको छ। चितवनमै नेपाली कङ्ग्रेसले पार्टीहित विपरीत काम गरेको भन्दै पाँचजनालाई निलम्बन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टीको विधानलाई अनुशासन नमानेको भन्दै पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित पाँचजनालाई निलम्बित गरिएको हो। यसै विषयमा बागमती प्रदेश प्रहरी प्रमुख चितवनका सिडिओ र एसएसएसपीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
राजनैतिक दलका नेता कार्यकर्ता मौन अवधिमा झडपमा उत्रिएका छन्। आचार संहिता मिचेर रातारात चुनावी प्रचारमा हिँडेका नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच धादिङको नीलकण्ठ नगरपालिका छ स्थित भोर्लेमा जम्काभेट भएपछि झडप भएको छ। झडपमा काङ्ग्रेसका वडाध्यक्ष उम्मेद्वार भूपेन्द्र कुमार श्रेष्ठ घाइते हुनुभयो भने अन्य 20 बढी घाइते भएका छन्। नगरपालिकाको मेयरमा काङ्ग्रेस र उपमेयर माओवादीको भागमा छ। पालिकामा मात्र होइन देशैभर गठबन्धन गरेका यी दुई दलका कार्यकर्ताबीच झडप भएको हो। कैलालीमा नेकपा एमालेबाट गोदावरी नगरपालिका छका वडाध्यक्षका उम्मेद्वार जग्गु चौधरी र उहाँका परिवारका पाँचजनामाथि खुकुरी प्रहार भएको छ। गैराती काङ्ग्रेस समर्थक युवाहरू करिब 15 समूहले चौधरीको घरमै पुगेर आक्रमण गरेको आरोप छ।
आफू जित्न र पार्टीलाई जिताउन कार्यकर्ता आक्रामक रूपमा उत्रिँदा दोलखामा भने निवर्तमान अध्यक्ष महेश्वर काफ्लेले अचम्मको व्यवहार देखाउनु भएको छ। तामाकोशी गाउँपालिका 1 वडा नम्बर कार्यालय स्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भइरहेका बेला काफ्लेले सहायक कर्मचारी हरिश भट्टराईको हातबाट 125 थान परिचयपत्र खोसेर भाग्नुभयो। हिजो परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। मौन अवधिमा भोट किन्न पैसा बाँडेको आरोप लागेपछि सुर्खेत गुरुभाकोट नगरपालिका 11 वडाध्यक्षका उम्मेद्वार राजन विसीलाई पनि प्रहरीले समातेको छ। विसीको साथबाट प्रहरीले 101,000 बरामद गरेको छ। इलामको सन्दकपुरमा गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार उदय राई आर्थिक चलखेल गरेको आरोपमा पक्राउ पर्नुभएको छ। मतदाता किन्न गाउँ पसेको आरोप लागेका मुस्लिम आयोगका अध्यक्ष समीप मियानसारी र बागलुङ गलकोट नगरपालिकाका मेयर पदकी स्वतन्त्र उम्मेद्वार मन्जु शर्मा 40 भने प्रहरीले केही समय नियन्त्रणमा लिएर छोडेको छ। काठमाडौँमा ल्याइएका अन्सारीले पत्रकार सम्मेलन गरी चरित्र हत्या गर्ने उद्देश्यले आफूमाथि विभिन्न आरोप र आक्रमणको प्रयास गरिएको बताउनु भएको छ। हिजो बेलुकी बिटोलमा भएको कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला 6 थुनामा बसेर रिहा हुनुभएको छ। बम विस्फोटको जिम्मा पार्टीले लिए पनि निर्वाचनको सशस्त्र प्रतिरोध गर्ने उद्देश्य नभएको बताएपछि उहाँलाई छोडिएको हो।
निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन गर्ने 66 स्पष्टीकरण सोधेको छ भने 9 सचेत र 1 ध्यानाकर्षण गराएको छ। तोकेको मौन अवधिका क्रममा ठूला पार्टीका शीर्ष नेतादेखि बहालवाला मन्त्री र उम्मेद्वारबाटै आचार संहिता उल्लङ्घन भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अरियालले जानकारी दिनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धक्क र भयरहित भएर मतदान गर्न आह्वान गर्नुभएको छ। एक भिडियो सन्देश मार्फत राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले निर्वाचित गरेको प्रतिनिधिबाट शासन सञ्चालन गर्नुभएको बताउनु भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुणले भोलिको निर्वाचनमा मतदान केन्द्रमा गई मतदान गर्न आह्वान गर्नुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले पनि एक भिडियो सन्देश मार्फत सबै काम छोडेर मतदान गर्न भन्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिका 4 स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरत वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएको बताउनु भएको छ।
सभामुख अग्नि सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका 4 कुबिन्डे स्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको केन्द्रबाट मतदान गर्नुहुने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमसिनाले पर्वतको मोदी गाउँपालिका 7 रामजा स्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुँदैछ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुग्नु भएको छ। उहाँले गन्याधुरा गाउँपालिकाको रुवाखोला स्थित 80 ग्राम माध्यमिक विद्यालय स्थित मतदान केन्द्र खबाट मतदान गर्नुहुनेछ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका 2 बालकोट स्थित महेन्द्र शान्ति मावि स्थित क मतदान केन्द्रबाट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका 14 शान्तिपुर स्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका 1 स्थित अन्नपूर्ण मावि र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका 2 सत्यवती मावि केन्द्रबाट मतदान गर्नुहुनेछ। तर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी भने मतदान केन्द्रमा उपस्थित नहुने पारिवारिक स्रोतले जनाएको छ। जोशी ललितपुर महानगरपालिकावासी हुनुहुन्छ। जोशीले यसपटक भोट नदिने भन्नुभएको छ।
विगतको भन्दा यसपटकको चुनावमा राजनैतिक दलहरूमा सद्भाव कायम रहेको पाइएको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। आयोगले आज मतदान पूर्व अनुगमनको प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशमा दलहरूबीच झडप, सवारी साधनमा आक्रमण र आगजनी, चुनाव प्रचार प्रसारमा अवरोध जस्ता घटनाहरू घटेको जनाएको छ। सबैजसो मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको पाइएको र मौन अवधिको समयमा मुख्य राजनैतिक दलहरू नै आचार संहिताको उल्लङ्घन गरेको पाइएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यस्तै सरकारवाला पक्षहरूबीच आवश्यक समन्वय भएको पाइएको र प्रचार प्रसारको शैलीमा परिवर्तन देखिएको, पर्चा पम्पलेटको प्रयोग कम भएको आयोगले जनाएको छ।
पूर्व प्रधान न्यायाधीश एवं स्थानीय निर्वाचन 2079 पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ। पूर्व प्रधान न्यायाधीश कार्कीसहित पूर्व आयुक्त इला शर्मा सहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतन स्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो। मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधान न्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिनुभयो।
मलाई ठिक लाग्यो, यो त राम्रो छ। अब यो त भोलि कस्तो हुन्छ त्यो त भविष्य भन्न सकिँदैन। आजसम्मलाई सबै बन्दोबस्त सबै बाँध्ने ओर्ने गर्दै हुनुहुँदो रहेछ र पानी भोलि पर्यो भने पनि लाइन लाग्ने ठाउँहरू पनि रहेछ। त्यो मतदातालाई सजिलो होस् त्यही न हो, उहाँहरूले लाइन बेग्लै गराउने भन्दै हुनुहुन्छ।
यो पटक स्थानीय निर्वाचनका लागि काठमाडौँ छाड्नेको सङ्ख्या 5,00,000 नागेको ट्राफिक प्रहरीले जनाएको छ। पछिल्लो एक हप्ता यता 5,00,000 काठमाडौँ छाडेका हुन् आज पनि घर फर्कनेको सर्वसाधारणको भिड नाकामा देखिएको प्रहरीले जनाएको छ। भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकामा चहलपहल निकै कम भएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
राधा, ए राधा।
हजुर।
लौ न, के भयो के? तिमी किन यस्तो अवस्थामा?
म बर्बाद भए, म लुटिए, मेरो आफ्नाले नै मलाई बलात्कार गरे। म के गरौ, कहाँ जाउँ कैलास? मेरो गोपनीयता सहित न्याय पाउने कुनै ठाउँ छैन।
छ नि, सरकारले प्रत्येक जिल्लामा रहेका अस्पतालमा हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सञ्चालनमा ल्याएको छ नि।
के हो यो एकद्वार संकट व्यवस्थापन केन्द्र भनेको फेरि?
सुन, अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र भनेको तिमी जस्तै हिंसामा परेका पीडितका लागि आवश्यक सबै खाले सेवा एकै ठाउँमा दिन अस्पतालमा सञ्चालनमा ल्याइएको केन्द्र हो नि।
ए हो, सबै खाले सेवा भित्र चाहिँ के पर्छ नि कैलाश?
सबै खाले सेवा भन्नाले स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, शारीरिक जाँच,
संरक्षण, कानूनी सहायता, जीविकोपार्जन, पुनर्स्थापना, मर्यादित सामाजिक पुनर्मिलन र पीडकलाई कानूनी दायरामा ल्याउने सम्मको कार्य गरिन्छ। गोपनीयता सहित आवश्यक सेवाका लागि अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा तुरुन्तै सम्पर्क राख राधा।
अवश्य कैलाश, म तुरुन्तै नजिकैको अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा गइहाले।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बल का सीपीवीसी प्रोडक्टहरु अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरु लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ 2 गते नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लाग्नु भएको हो। बुद्ध जयन्तीका दिन उहाँले लुम्बिनीको भ्रमण गर्ने भएकाले यसलाई धार्मिक भ्रमणको रूपमा हेरिएको छ। भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे आज विज्ञप्ति जारी गर्दै भ्रमणले दुई देशका जनताको साझा सभ्यताको सम्पदामा जोड दिएको उल्लेख गरिएको छ। सन् 2014 भारतको प्रधानमन्त्री भएपछि उहाँबाट हुन लागेको यो 5 भ्रमण हो। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजा अर्चना गर्ने, लुम्बिनीको बिहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
सफा हिमाल अभियान 2022 टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमालको आरोहण गरेको छ। आज बिहान 7:52 नेपाली सेनाका सहसेनानी गणेश कार्की र अमलदार देवीप्रसाद नेउपानेले सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका सहसेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र सिपाही कविराम घर्तीले 8,516 मिटर अग्लो उचाइ भएको लोत्से हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको हो। आज बिहान 6:04 समयमा तिनैजनाले लोत्से हिमालको सफल आरोहण गरेको सेनाले जनाएको छ।
प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक भएको हो। परीक्षामा 1,02,658 सहभागीमध्ये 19,385 उत्तीर्ण भएका छन्। प्रदेश एकमा 4,247 उत्तीर्ण भएका छन्। मध्य प्रदेशमा न्यून संख्यामा मात्रै उत्तीर्ण भएका छन्। 10,109 सहभागी भएकोमा जम्मा 952 मात्रै उत्तीर्ण हुन सफल भएका छन्। बागमती प्रदेशमा 3,789, गण्डकीमा 3,600 छ, लुम्बिनीमा 3,468, कर्णाली प्रदेशमा 1,191 र सुदूरपश्चिम प्रदेशमा 2,132 उत्तीर्ण भएका छन्।
देश निर्वाचनमय भएका बेला मोरङको पथरी शनिश्चर स्थित भुटानी शरणार्थी शिविरमा चुनावको कुनै रौनक छैन। देशका 753 स्थानीय तहमा वडादेखि महानगरसम्म चुनावको माहौलले छोएका बेला भुटानी शरणार्थीको जीवन र दैनिकीमा भने कुनै प्रभाव परेको देखिएन। प्रभाव छ त केवल शरणार्थीहरूको आफ्नै विगत र वर्तमानको नियतिको। मोरङबाट थाहाकर्मी सुजता लिम्बुको एक सामग्री।
खेतीकाती त कति थियो, त्यो नि 9-10 भाइले पुग्ने एउटा जमिन थियो मेरो, र छोडेर आएँ। चार माउ गाई थियो, छोडेर आएँ। दुई हल गोरु थियो, त्यो सबै सब अन्न 9-10 मुरी धान थियो, 25-30 मुरी कोदो थियो।
पथरी शनिश्चरी स्थित भुटानी शरणार्थी शिविरको एक छेउमा भेटिएका 80 वर्षीय बिर्ख बहादुर तामाङलाई भुटानमा छोडेका 2 सन्तान र जमिनको याद आउन अझै छोडेको छैन। 3 दशक अघि भुटान छाडेर आएका तामाङका एक छोरा भुटानी सेनामा जागिरे छन्, एक छोरी पनि उतै घरजम गरेर बसेकी छन्। भुटानबाट सँगै आएका अरू दुई मध्ये एक छोरा अमेरिका पुगिसके भने कान्छो छोरो र बुहारी जाने प्रक्रियामा छन्। तर उहाँ भने न भुटान न अमेरिका कहीँ कतै जाने सोचमा हुनुहुन्न।
कान्छो छोरा जाने रे, कान्छी बुहारी जाने रे भन्छ, जाउन अब माइलो छोरा आउँछ होला, म जादिन।
उहाँका लागि अब त भुटान र अमेरिका होइन नेपाल नै प्यारो लाग्न थालेको छ। त्यसैले त उहाँ यही शिविरमा बस्दै आउनु भएको छ। बुवा यही बसेपछि छोराछोरी पनि कहिलेकाहीँ नेपाल आउँछन् र एक दुई हप्ता बसेर जान्छन्। उहाँ जस्तै 14 वर्षको उमेरमा नेपाल टेकेका लालबहादुर विश्वकर्मा अहिले 42 वर्षका हुनुभयो। उहाँ पनि 28 वर्ष पहिले आमासँग नेपाल आउनुभएको थियो। उहाँलाई पनि भुटान भन्दा नेपाल नै प्यारो लाग्छ। तर नेपाल सरकारले दैनिकी गुजाराका लागि दिँदै आएको सहयोग पनि पछिल्लो 5 वर्षदेखि पाउन छोडेको दुखेसो उहाँले पोख्नुभयो।
बुवा पनि सानोमै बित्नु भएको, कुन ठाउँमा हो मेरो घर भन्ने कुरो बाजे बजूको थाहै छैन। सरकारले दिनु छोडेको 5 वर्ष भइसक्यो।
भुटानबाट विस्थापित भएर नेपाल आएका शरणार्थीहरू पूर्वी नेपालका विभिन्न शिविरमा बसोबास गर्दै आएका छन्। उनीहरू मध्ये केहीलाई तेस्रो मुलुक अमेरिकाले पुनर्वासको योजना मार्फत उद्धार गरे पनि भुटान र नेपाल सरकारबीच उच्च स्तरीय समन्वय हुन नसक्दा उनीहरूका दुःख जिउका त्यौँ रहेका छन्।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
नेपाल लिमिटेड बैंकिंग सुविधा पुर्याएर लगानी का क्षेत्र बढाएर अघि बढ्छ मेगा बैंक सबैको विश्वास जितेर जनताको बचत लिएर आकर्षक ब्याज दिएर सेवा दिन्छ मेगा बैंक सबैको मनमा भिजेर मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका 7 पालिकामा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र इनरुवा नगरपालिकाका केही वडा र झोक्राहा नरसिम्ह, कोशी, हरिनगर, देवानगंज गाउँपालिकाका सम्पूर्ण वडामा निषेधाज्ञा लागू गरिएको जानकारी दिएको छ। यस्तै इनरुवा नगरपालिकाको वडा नम्बर 3, 9 र 10 तथा दुहबी नगरपालिकाको वडा नम्बर 1, 8 र 9 यो निषेधाज्ञा लागू हुने जनाइएको छ। प्रशासनका अनुसार सुनसरीका विभिन्न ठाउँमा आज राति 8 बजेदेखि लागू हुने गरी भोलि बिहान 5 बजेसम्म निषेधाज्ञा लागू गरिएको छ।
मतदान अधिकृत र म्यादीलाई कुटपिट गर्ने नेपाल प्रहरीका सही निलम्बनमा परेका छन्। नेपाल प्रहरीले वरिष्ठ नायब निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई 3 महिनाका लागि निलम्बन गरेको हो। इलाका प्रहरीकारले सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत भट्टलाई निलम्बन गरेको हो।
मकवानपुरको 5 मतदान केन्द्रको मतपेटिका जिल्लाभित्रकै निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन अरू 3 जिल्ला पार गर्नुपर्ने भएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको 3 र बकैया गाउँपालिकाको 2 मतदान केन्द्रको मतपेटिका सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालय पुर्याउन अन्य 3 जिल्ला पार गर्नुपर्ने भएको हो। प्रमुख जिल्लाधिकारी भरतमणि पौडेलले उक्त मतदान केन्द्रमा बाटोको पहुँच नहुँदा सिधै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सक्ने अवस्था नरहेको बताउनु भयो।
संखुवा सभाको जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई मध्यनजर गर्दै हिडुलमा रोक लगाएको छ। अहिले 8 बजेदेखि भोलि बिहान 4 बजेसम्म हिडुलमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो।
महोत्तरीमा जग्गाको विषयमा दुई पक्षबीच झडप हुँदा 5 जना घाइते भएका छन्। औरही नगरपालिकामा दुई पक्षबीच झडप हुँदा 2 जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। आज बिहान जग्गाको विषयमा औरही नगरपालिका 2 का चन्देश्वर शाह र रामजीवन यादवको पक्षबीच झडप भएको हो।
विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा 64 उद्योगलाई कानुनी कारवाही गरिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगमाथि कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा मुद्दा दर्ता गरिसकेको छ।
कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कले गिरावट आएको छ। नेप्सी आज 18.64 अङ्कले घटेर परिसूचक 2350.42 बिन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज 228 कम्पनीको 52,27,359 किता सेयर किनबेच हुँदा 2,32,84,34,273 रुपियाँको कारोबार भएको छ। कारोबारमा आएका अन्य र उत्पादन उपसमूह बाहेक सबै उपसमूहमा रातो पोतिएको छ।
नेपालमा थप 4 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 18 जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हाल देशभर 173 जना सक्रिय संक्रमित छन्। एक दिनको अवधिमा 21,179 जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ। नवनियुक्त प्रधानमन्त्री सिंघेले केही बेर अघि राष्ट्रपति गोटाबाया राजपाक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 225 संसदीय सदस्य संसदमा 1 सिट मात्र रहेको युनाइटेड नेसनल पार्टी युएनपीका तर्फबाट 73 वर्षीय नेता सिंघे 5 पटक प्रधानमन्त्री बन्नुभएको हो। चरम आर्थिक सङ्कटमा फँसिरहेका बेला विक्रमासिंघेले अन्तरिम प्रशासनको नेतृत्व गर्न सबै दलको समर्थन पाउनु भएको छ। सङ्कटका बीच प्रदर्शनका घटनाहरू बढ्दै जाँदा केही दिनअघि महेन्द्र राजपाक्सेले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
मानवाधिकारको अवस्था बिग्रदै गएको भन्दै जाँच गर्ने युक्रेनले संयुक्त राष्ट्रसङ्घलाई आह्वान गरेको छ। युक्रेनमा मानवाधिकारको अवस्था खस्कन थालेको भन्दै 50 भन्दा बढी देशहरू संयुक्त जाँचका लागि युक्रेनको पक्षमा उभिएका छन्। दुर्व्यवहारको अनुसन्धानका लागि आह्वान गर्ने प्रस्तावको मसुदामा यी 50 देशले मतदान गर्नेछन्। मतदानमा पक्षमा धेरै मत परेको खण्डमा घटनामा संलग्न रुसी सेनालाई कारवाही गर्न राष्ट्रसङ्घलाई थप दबाव पर्नेछ। युक्रेनमा जारी आक्रमणका क्रममा रुसी सेनाले महिलामाथि दुर्व्यवहार गरेको, बलात्कारपछि अमानवीय तवरले हत्या गरेको युक्रेनको आरोप छ। युक्रेनी उपविदेश मन्त्री एमिने झारोभाले रुसले युक्रेनमाथि निन्दनीय र क्रूर तवरले आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घ मानवाधिकार परिषदलाई आज सम्बोधन गर्दै उहाँले युरोपेली महाद्वीपमा रुसले 10 औँको यताकै सबैभन्दा भयानक मानवाधिकार उल्लङ्घन गरिरहेको आरोप लगाउनु भएको हो।
नेपाल परिवेशमा अब खेल समाचार। इन्डियन प्रिमियर लिग क्रिकेटमा अहिले चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। मुम्बई स्थित वानखडे रङ्गशालामा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको चेन्नईले खराब प्रदर्शन गरेको छ। ताजा अवस्थामा चेन्नईले 7 ओभरको खेल सकिँदा 5 विकेट गुमाइसकेको छ। जम्मा उसले 35 रन बनाएर अहिले खेलिरहेको छ। प्लेअफ पुग्ने सम्भावना कायमै राख्न आज दुवै टोलीमाथि जित्नै पर्ने दबाव छ। चेन्नई 11 खेलमा 8 अङ्क जोडेर 9 औँ स्थानमा छ भने समान खेलबाट 4 अङ्क मात्र जोडेको मुम्बई अङ्कतालिकाको पुच्छारमा छ।
र विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्नेको सूचीमा 1 नम्बरमा परेका छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार लियोनल मेस्सी 130 मिलियन अमेरिकी डलर कमाउँदै सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेका हुन्। मेस्सीले 121.2 मिलियन अमेरिकी डलर कमाएका अमेरिकी बास्केटबल स्टार जेम्सलाई उसिनेका छन्। सर्वाधिक कमाउनेको 3रो नम्बरमा म्यान्चेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। फोर्ब्सका अनुसार रोनाल्डोले 115 मिलियन अमेरिकी डलर कमाएका छन् भने 95 मिलियन अमेरिकी डलर कमाउँदै ब्राजिलियन फरवार्ड नेइमार 4थो स्थानमा उभिएका छन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
स्थानीय तह निर्वाचनका लागि भोलि बिहान 7 बजेदेखि मतदान सुरु हुने, मौन अवधिमा खुकुरी प्रहार गर्नेदेखि पैसा बाँड्ने सम्मका गतिविधि,
भारतीय प्रधानमन्त्री मोदी जेठ 2 गते लुम्बिनी आउने, प्रधानमन्त्री देउवासँग द्विपक्षीय वार्ता र केही सम्झौता हुने,
प्राथमिक तह शिक्षाको नतिजा सार्वजनिक, 19,385 जना उत्तीर्ण,
विक्रमासिंघे 5औं पटक श्रीलङ्काको प्रधानमन्त्रीमा नियुक्त, सबै दलको समर्थन प्राप्त,
र सर्वाधिक आमदानी गर्ने सूचीमा लियोनल मेस्सी 1 नम्बरमा, आइपिएल क्रिकेटमा मुम्बई विरुद्ध चेन्नईको खराब ब्याटिङ।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद, कुल र जगत बिदा हुन्छौँ, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।